रफीकुल हरमैन में इसके सफहा नंबर 39 पर एक हिकायत नकल की है और वो इसके हेडिंग आपने दी है हाजी के लिए सरमाया इश्क जरूरी है और आपने हिकायत यह नकल की है कि सरकारे बगदाद हुजूर गौसे पाक रदियल्लाहु ताला अन्हु की बारगाह बेकस पना में एक शख्स हाजिर हुआ। आप रदियल्लाहु ताला अन्हु ने हाजरीन से फरमाया ये अभी अभी बैतुल मुकद्दस से एक कदम में मेरे पास आए हैं ताकि मुझसे आदाब इश्क सीखें। सवाल ये बापा के यकीन ये एक कदम में आने वाले भी बा करामत वली होंगे। अब राह सफर राह मदीना हज पर जा रहे हैं और सरमाया इश्क की बात हो रही है और यहीं पर आप वाकिया भी इसी तरह का नकल करें ताकि मुझसे आदाब इश्क सीखें, लेकिन तफसील नहीं है पापा कि आदाब इश्क है क्या क्या, कुछ की मुख्तसरी तफसील अगर आपकी बारगाह से अगर नसीब अता हो जाए, क्योंकि अभी ये सफरे मदीना के काफले दर काफले दर काफले सुए मदीना रवा दवा हैं हज की सादत पाने के लिए उम्रे की सादत पाने के लिए इन्होंने ज़्यादा सफ़र तैयार कर लिया है, एक तादाद है और अब घर से निकलने से लेकर क्या इसको कहेंगे आप कुछ अता फरमाए ना बापा इन कि अगर एक हाजी के लिए सरमाया इश्क क्या है।
हज करने वाला अल्लाह तबारक व तआला के दरबार में पेश होने के लिए चला, दरबार मुस्तफा सल्लल्लाहु तआला अलैहि वसल्लम की हाजिरी का उसने अज़्म किया, तो इसलिए इसको इश्के इलाही और इश्के रसूल जल्ला जलालहु व सल्लल्लाहु तआला अलैहि वसल्लम ये दोनों सरमाए चाहिए। सरमाया इश्क में ये दोनों आ गए। अल्लाह ताला की मोहब्बत का चराग भी उसके दिल में रोशन हो और इश्क रसूल से उसका सीना भी मदीना हो, और यूं जब वो हज को चलेगा तो बात ही कुछ और होगी। मगर आजकल कुछ अजीब सी मतलब ऐसा लगता है जैसे नफसा नफसी का आलम हो, तरह तरह की इनके साथ फरमाइशें होती हैं कि भाई बेटी के लिए ये लाना है तो बेटे के लिए ये लाना है, तो भाई वो ससुराल के लिए बेटी के ये लाना है, तो भाई बहनों को ये पेश करना है, ये सारी खरीदारियों की इसके बाद लिस्ट होती है, इसके ये मजबूर होता है। यानी अब तो पोजिशनिंग के बाद बेचारे मुतवस्सितुल हाल होते हैं या यानी थोड़े बहुत मालदार होते हैं, लेकिन वो हज से कतराते हैं। यार हज का खर्चा तो चलो 3 से 4 लाख 5 लाख, मजीद हमको 10 लाख का सामान देना पड़ेगा, बल्कि जाते जाते बहन को इतना देना पड़ेगा, भाई को उतना देना पड़ेगा, इसको इतना देना पड़ेगा, उतना देना पड़ेगा, फिर हज पर जाओ और वापसी में इनके लिए इतनी इतनी रुकूम खर्च करके ये हदाया हमको लाने पड़ेंगे। ये आजकल खानदानों के सिस्टम बन गए। अब ये क्या सरमाया इश्क बेचारा कहां से लाएगा, ये तो इसी में उलझा हुआ है कि ये दुनिया का सरमाया कैसे पूरा करे ताकि हज कर सके, इसी टेंशन में बेचारा रहता है कि मैं क्या करूं। फिर इल्म नहीं होता और बगैर इल्म के तो कुछ भी नहीं हो सकता। इश्क भी इल्म के बगैर करने जाए तो ऐन मुमकिन है कि ठोकर खा जाए,
क्या बात है,
और खुद कुफर में जा पड़े। तो बहरहाल ये के हजी को सरमाया इश्क लेकर जाना है तो इसके लिए इश्क इलाही पर मबनी इसको मुताला करना चाहिए, अहादीस का रिवायात का हिकायात का, इसी तरह इश्क रसूल के मुतालिक मजामीन इसको पढ़ने चाहिए। मक्का मुकर्रमा ज़ादहल्लाहु शरफ़ों व तादीमा, मदीना मुनव्वरा ज़ादहल्लाहु شرفوں و تعظیمہ کے بارے میں معلومات اور ان کے بارے میں وہ ان کی جو فضیلتیں فضائل برکتیں وغیرہ اس کو معلوم کرنا چاہیے, مطالعہ کرنا چاہیے. تو اس طرح تو عشق پیدا ہوگا خالی خالی تو ضروری نہیں نا کہ سب کچھ بیٹھے بٹھائے آ جائے اور کچھ کوشش ہی نہ کرے. تو جہاں مت حج کا ہے, حج کا طریقہ سیکھنا ہے, عمرے کا طریقہ سیکھنا ہے, طواف کا طریقہ سیکھنا ہے, اس کے مسائل سیکھنے, وہاں سرمایہ عشق بھی ساتھ لے کر چلے تو پھر یہ کہ سونے پہ انشاءاللہ سہاگا ہوا.
میرا سوال یہ ہے کہ باپا جان کہ مجھے غصہ بہت آتا ہے, میں چاہتا ہوں کہ میں کسی طرح اپنے غصے کا کنٹرول کروں لیکن مجھ سے میرا غصہ کنٹرول نہیں ہوتا. پیارے پاپا جان جس کی وجہ سے میں ہر انسان سے برا ہوں, مجھے کوئی ایسا طریقہ بتائیں کہ تاکہ میرے اندر سے یہ غصہ ختم ہو جائے.
غصہ آنا تو چلو اپنی جگہ پر آدمی مجبور آ جاتا ہے, لیکن غصے کو نافذ کرنے کا مطلب ہے کہ اگر اس غصہ غلط جگہ نافذ کیا, گناہوں کے ساتھ اس کو نافذ کیا, تو پھر معاملہ جو ہے وہ خراب ہوگا. جیسے کہ حدیث پاک میں ہے کہ جہنم کا ایک دروازہ ان لوگوں کے لیے مخصوص ہے کہ جن کا غصہ کسی گناہ کے بعد ہی ٹھنڈا ہوتا ہے, یعنی اس جہنم کے اس دروازے سے ایسا شخص داخل ہوگا. اب غصہ آیا تو کسی کو گالی نکالی, غصہ آیا تو غیبت بولی, غیبت کی, جھوٹ بولتے ہیں غصے میں, مبالغے جھوٹے کرتے ہیں, غصے میں کسی کو مارا پیٹا, فائر کر دیتے ہیں, گولی مار دیتے ہیں, قتل کر دیتے ہیں غصے میں, طلاق دے دیتے ہیں, پھر روتے ہیں کہ غصہ آ گیا تھا اور طلاق دے دی, اب کوئی رستہ بتاؤ. تو تین طلاق دے دی تو اب رستہ تو بہت پیچیدہ ہو گیا نا, شادی تو ختم ہو گئی, نکاح تو گیا, بیوی تو ہاتھ سے نکل گئی, اب تو حلالے کی صورت بنے گی جو کہ بہت ہی نفس پر گرا. تو یوں غصہ جو ہے یہ بہت نقصان پہنچاتا ہے. یہ جیل کے سریوں کے پیچھے بھی آپ کو ایک سے ایک خر دماغ ملیں گے غصے والے, پھر پچھتاتے, ناک کٹتی ہے. اس لیے غصہ آئے تو آدمی چپ ہو جائے, اعوذ باللہ من الشیطان الرجیم پڑھ لے, لا حول شریف پڑھ لے, کھڑا تھا تو بیٹھ جائے, بیٹھا تھا تو لیٹ جائے, لیٹا تھا لیٹ کر زمین سے لپٹ جائے, چپٹ جائے, وضو کر لے. تو اس طرح غصے کا علاج کرنے سے انشاءاللہ امید ہے کہ غصہ چلا جائے گا. غصے کا علاج نامی ایک رسالہ بھی مکتبۃ المدینہ نے چھاپا ہے, وہ رسالہ پڑھیے انشاءاللہ اس میں آپ کو غصے کے علاج ملیں گے. تو غصے پر کنٹرول کرنا چاہیے, اس میں بڑا فائدہ ہوتا ہے, بہت فائدہ ہوتا ہے, بہت ہی فائدہ ہوتا ہے. وہ ایک شخص کا انتقال ہو گیا تو خواب میں دیکھ کر کسی نے پوچھا کہ تمہارے ساتھ کیا ہوا, تو انہوں نے کہا کہ ایک بار میری بیوی نے سالن میں نمک زیادہ ڈال دیا تو مجھے غصہ آیا کہ یہ نمک اس نے زیادہ ڈال دیا, سالن کا ناس کر دیا, لیکن میں غصہ پی گیا, میں نے اس کو کچھ نہیں بولا کہ چلو یہ غلطی کرتی ہے تو میں بھی تو غلطیاں کرتا ہوں, کوئی بات نہیں, میں نے اس کو اگنور کر دیا, نظر انداز کر دیا. تو مرنے کے بعد مجھے کہا گیا کہ جس طرح تم نے اپنی زوجہ کو نمک زیادہ ڈالنے پر معافی دے دی تھی, آج تم کو بھی معافی دی جاتی ہے. تو مغفرت کا یہ سبب بن گیا کہ اس نے وہ غصے کو نافذ نہیں کیا, اپنی بیوی کو جھاڑا لتاڑا نہیں. تو یوں مطلب غصے پر کنٹرول کرنا چاہیے تو انشاءاللہ اس کے فوائد حاصل ہوں گے, اور اگر غصے کو گناہ پر ختم کریں گے, نافذ کریں گے گناہ کے ساتھ, تو یہ پھر جہنم میں پہنچا سکتا ہے. اللہ تبارک و تعالی ہم سب کو غصہ پینے کی سعادت نصیب فرمائے.